नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। सरकारले आगामी जेठ 15 गते संघीय संसदको संयुक्त बैठक मार्फत आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको झण्डै दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको यो बजेटप्रति यति बेला सबै क्षेत्रले चासो व्यक्त गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनु भएको छ। उहाँले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ़न प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले वर्तमान सरकारले 2048 साल यताकै ठूलो आर्थिक सुधार गर्ने पनि बताउनु भएको छ। अर्थतन्त्रका लागि सुनौला दिनहरू आउँदैछन्, हामी 2048 साल यताकै ठूलो आर्थिक सुधारको प्याकेज ल्याउँदैछौ, अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। यो सन्दर्भमा आज हामी विशेष गरी सरकारले आगामी जेठ 15 गते ल्याउने बजेट, हालै पास भएको सरकारको नीति तथा कार्यक्रम र यसमा प्रतिपक्षी दलको धारणा के छ, के साँच्चै सरकारले चाहिँ रूपान्तरणकारी बजेट ल्याउन सक्ला र सरकारले भने जसो गरी 48 साल यताकै ठूलो आर्थिक सुधार हुने गरी, आर्थिक सुधार देखिने गरी बजेट ल्याउने जुन खालको उद्घोष गरेको छ, त्यो उद्घोष गरिरहँदा नीति तथा कार्यक्रमले त्यो संकेत कसरी दिएको छ अथवा दिएको छैन, यी लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेकपा एमालेका सांसद सँगै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहिसक्नुभएका डाक्टर पुष्पराज कणेल। डाक्टर साहब,
हजुर हजुर,
स्वागत छ यहाँलाई। हजुर, अब शुरूमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबाटै कुराकानीको शुरूआत गरौं। नीति तथा कार्यक्रम संसदको यो संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। अब एउटा प्रतिपक्षी दलको सांसदको हिसाबमा यहाँले यो नीति तथा कार्यक्रमलाई कसरी हेर्नु भएको छ र सँगै व्यक्तिगत तवरले चाहिँ यो नीति तथा कार्यक्रम जुन खालको सरकारले उद्घोष गरिरहेको छ रूपान्तरणकारी बजेट ल्याउने सन्दर्भ, योसँग कति तालमेल होला जस्तो देखिन्छ?
नीति तथा कार्यक्रमको सन्दर्भमा हामीले संसदमा आफ्नो कुराहरू राखिसकेका छौँ, त्यसमा थुप्रै असहमतिका विषयहरू म आफैले पनि राखेँ, अरू साथीहरूले पनि राख्नु भएको छ। मुख्य गरेर सरकार चाहिँ अब उत्तरदायी भएन भन्ने हाम्रो मान्यता रह्यो र त्यसका बारेमा हामीले सदनमा थुप्रै प्रश्नहरू पनि गऱ्यौँ र चाहिँ प्रधानमन्त्रीजीको सदनमा उपस्थितिको माग पनि गऱ्यौँ, तर उहाँले त्यसलाई टेक्नु भएन। सदनप्रति उहाँ उत्तरदायी नभएको जस्तो चाहिँ महसुस भयो। अब त्यसैको आलोकमा यो बजेट आउने हो र बजेटमा के कुराहरू पर्छन् भन्ने कुरो मूल कुरा यो विनियोजन विधेयक 2083 को सिद्धान्त र प्राथमिकतामा
आजदेखि छलफल हुँदैछ
राखिएको देखिन्छ। अब यसमा चाहिँ पाँचवटा सिद्धान्त, पाँचवटा प्राथमिकता भनेर चाहिँ माननीय अर्थमन्त्रीज्यूले ल्याउनु भएको छ। पाँचवटा सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, संयुक्तताको लाभ, एकीकृत पूर्वाधार, संयुक्तताको लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार, सौम्य शक्तिको सुदृढीकरण भन्नुभएको छ र त्यस्तै पाँचवटा उहाँले चाहिँ जुन प्राथमिकता भन्नुभएको छ त्यो पाँचवटा प्राथमिकता त होइन, त्यहाँभित्र उपशीर्षकहरू छन्, लगभग चाहिँ दुई दर्जन जति चाहिँ प्राथमिकताहरू उहाँले राख्नुभएको मैले चाहिँ महसुस गरेँ। तर अब त्यसले आफ्नो दिशा निर्देश अब छद्म रूपमा त देखाएको छ जस्तो देखिन्छ, कता जाने हो भन्ने कुरो, तर संविधानले जे कुरा भनेको छ त्यो संविधानले भनेको कुरोमा त्यो केन्द्रित भएको देखिँदैन। अब संविधानले भनेको मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्रमा भनेकै कुराहरू र उसले चाहिँ पटक पटक प्रतिबद्धता गरेका संविधान प्रतिको उसको प्रतिबद्धता आदिका विषयहरू पनि त्यहाँ उल्लेख भएको देखिँदैन। अलि चाहिँ बढी केही प्राविधिक रूपमा केही अमूर्त रूपमा मूर्त रूपले भन्यो भने अब चाहिँ विरोध हुन्छ भनेर अमूर्त रूपमा चाहिँ भन्न खोजिया हो कि जस्तो खालको, र अब भाषा चाहिँ प्रष्ट रूपमा नलेखिए तापनि तर कता जाँदैछ भन्ने कुरो चाहिँ अलिअलि देखिने त्यस्तो खालको चाहिँ यो सिद्धान्त र प्राथमिकता उहाँले ल्याउनु भएको छ। अब त्यसमा संसदमा राख्ने कुरा हुन्छ राख्छौ नै। मेरो अहिलेको चाहिँ रिजर्भेसन भनौँ कि अथवा सुझाव भनौँ कि जे भने पनि यसलाई संविधानको जुन मार्गदर्शक सिद्धान्त छ, संविधानले भनेका निर्देशक सिद्धान्त नीति राज्यका दायित्व खास गरी अहिले समृद्धिका आवश्यकता सामाजिक चाहिँ चाहिँ असमानताका कुराहरूलाई सम्बोधन समावेशीकरण स्थानीय तहलाई आत्मा चाहिँ त्यो त्यसलाई साथमा लिएर हिँड्ने विषयहरू प्रदेशहरूलाई साथमा लिएर हिँड्ने विषयहरू यी यी विषयहरू चाहिँ त्यति धेरै प्राथमिकतामा परे जस्तो देखिँदैन एउटा चिज। दोस्रो चिज अब 15 योजनाले र 16 योजनाले भनेका जुनहरू विषयहरू छन्, 15 योजनाले समृद्ध नेपाल सुखी नेपाली भनेको छ र त्यसका चाहिँ 10 राष्ट्रिय गन्तव्यहरू भनेर लेखेको छ, 15 योजना चाहिँ 25 भिजन सहित बनाएको हुनाले गर्दा त्यसकै मातहतमा 16 योजना बनिया छ, 16 योजनाले सुशासन न्याय र समृद्धिका विषय भनेको छ मूल थिम, तर ती विषयहरूबाट यो विषयान्तर भएको धेरै पर पुगेको जस्तो देखिन्छ। 16 योजना निर्माणमा त राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं पनि सहभागी थियो तर ती कुराहरूलाई चाहिँ यसले एड्रेस गरेको जस्तो चाहिँ देखिएन। 16 योजनाले 13 चाहिँ सुधार गर्नुपर्ने रणनीतिक क्षेत्रहरू पहिचान गरेर त्यही अनुसार आफ्ना कार्यक्रमहरू पनि अगाडि बढाएको देखिन्छ, तर त्यसमध्ये झन्ने चाहिँ 1/3 भन्दा बढी त त्यस छोएको पनि जस्तो चाहिँ लाग्दैन यो यो सिद्धान्त र प्राथमिकता चाहिँ हेर्दाखेरि। त्यसभन्दा बाहेक अरू विषयहरू पनि अब जस्तो उहाँ आफैले सार्वजनिक गर्नुभएको देशको आर्थिक स्थिति पत्र भन्ने जुन छ त्यसमा उहाँले लगभग चाहिँ 50 जति कामहरू गर्नुपर्ने भनेर देखाउनु भएको छ। अब ती चिजलाई पनि त्यसको आवश्यकता त्यसले देखाएका जुन गर्नुपर्ने कामहरू भनेर भनेको छ ती कुराहरू पनि यसमा मैले परेको चाहिँ कतिपय विषयहरू चाहिँ छुँदै नछोएको जस्तो पनि देखियो यसमा। अब त्यसदेखि बाहेक चाहिँ अब 7% आर्थिक वृद्धि दर भन्नुभएको छ उहाँले, अब त्यो सम्भव नभए विषय पनि होइन, त्यो सम्भव पनि छ तर त्यसको लागि चाहिने अब सार्वजनिक खर्च अब चाहिँ बढाउनु पर्ने जुन आवश्यकता छ, सार्वजनिक खर्च बढाउनको लागि विकास प्रशासनलाई सुदृढ बनाउने कुराहरू ती विषय पनि यसमा समावेश भएको मैले पाइनँ। अब निजी क्षेत्रको मनोबल बढाउनको लागि गर्नुपर्ने विषयहरू पनि यसमा छैन, आम मनोविज्ञान बढाउनको लागि समाजको त्यो पनि देखिँदैन। भाद्र 23-24 गतिका कुराहरूमा अब 23 गतिलाई सरकारले अलिक बढी जोड दिएको, 24 गते वास्ता नगरेको देखिन्छ। उनीहरूको आफ्नै चाहिँ प्रतिबद्धता पत्रमा 7 दिनभित्रमा 24 गतिको छानबिन गर्ने आयोग बनाउने भन्ने थियो, त्यो पनि बनाएको त्यसको केही बोल्दैन यहाँ। सायद त्यो पाटो पोलिटिकल पाटो भयो तर त्यसले पारेको जुन समाजमा मनोवैज्ञानिक असर छ, व्यावसायिक क्षेत्रमा पारेको असर छ, कतिका चाहिँ अब व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति लस भएको छ, लगभग 85 अर्ब त राष्ट्रको नोक्सान भएको छ, अब व्यक्तिका चाहिँ चाहिँ सम्पत्तिहरूमा प्रहार भएका छन्, विभिन्न अरू संस्थाहरू ध्वस्त भएका छन्, अब तिनको पुनर्निर्माणका कुराहरू पनि यसमा छैन, र राज्यले लिनुपर्ने जुन अभिभावकत्व हो त्यो पनि यसमा लिएको देखिँदैन। त्यस्तै गरी अब यसमा सुशासनको कुरा गरिएको छ, त्यो सिद्धान्तमै पनि सुशासन राखेको छ, सुशासनको लाभांश लिने भनेर, तर सुशासनका बारेमा नै सरकार प्रश्न छैन कि भन्ने मलाई लाग्दछ। अब कस्तो खालको सुशासन चाहिएको हो, माथिबाट जे निर्देशित हुन्छ त्यही तलकाले सबैले पालना गर्नुपर्ने भनिएको हो कि, अथवा सुशासनको चाहिँ खास मापदण्ड जुन विधिको शासन छ, पारदर्शिता छ, उत्तरदायित्व छ, मतैक्यताका विषयहरू, सहभागिताका जुन विषयहरू छन्, ती विषयहरूको बारेमा यो दस्तावेजले बोलेको म देख्दिनँ। विभिन्न अब निजी क्षेत्र, सरकारी क्षेत्र, त्यस्तै गरी अब सरकारका तीन खम्बा भने त्यो अर्थतन्त्रका तीन खम्बा भने गरी सहकारी क्षेत्र, त्यसै सामुदायिक क्षेत्र, भर्टिकल जुन छ हाम्रो सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, यिनीहरूको बिचको समन्वय सहकार्यका विषयहरू पनि चाहिँ पर्ने नपर्या त होइन यो, तर चाहिँ त्यसका त्यसमा चाहिँ पर्याप्त मात्रामा जोड दिएको मैले पाइनँ। अब सुशासनको विषय चाहिँ अब अहिले सबभन्दा खतरनाक विषय चाहिँ भन्ने सुशासन जाने कुशासनतिर हुने हो कि भन्ने अहिलेको स्थिति देखिन्छ। सुशासन अब उहाँहरूको बुझाइ र हाम्रो बुझाइमा फरक हो कि के हो मैले बुझ्दिनँ त्यो कुरो, र सुशासन भन्न त सुशासन भनेको छ तर त्यसमा त्यति धेरै चाहिँ प्रष्ट भएको पनि देखिँदैन। र अर्को अब यसले चाहिँ धेरै भन्न खोजेको नि तथा कार्यक्रमले पनि यसले पनि भन्न खोजेको कुरा चाहिँ डिजिटलाइजेसनका कुरा छ, र डिजिटलाइजेसन कुरा चाहिँ ठिक छ, यसलाई त्यो पहिलेदेखि नै भन्दै आएको कुरा पनि हो, त्यसमा पर्याप्त जोड पुगेको थिएन होला, यसले अलि जोड गरेको छ, तर त्यो डिजिटलाइजेसन सँगसँगै त्यसले पार्ने असरका सन्दर्भमा पनि यसमा अलिकति ध्यान दिनुपर्ने देखिन्छ देशमा, तर त्यो यसमा छैन। जस्तो भनौँ त्यसले ल्याउने अब समाजमा सबै डिजिटल्ली चाहिँ लिटरेट मान्छेहरू त छैनन्, अब त्यसले ल्याउने डिजिटल डिभाइडका जुन विषयहरू छन् त्यो त्यो त्यसले असर पार्ने म देख्दछु, अनि डिजिटलले रोजगारीमा पार्ने असर अब अहिलेकै सार्वजनिक प्रशासनलाई नि सबै डिजिटलाइजेसन गर्दाखेरि त्यो अहिले दिइरहेको सार्वजनिक प्रशासनले दिइरहेको रोजगारी पनि घट्ने, निजी क्षेत्रको पनि रोजगारी घट्ने खालको स्थिति पनि छ, त्यसलाई सम्बोधन गर्नुपर्ने त्यो पनि त्यही धेरै आएको देखिँदैन। अनि डिजिटल सुरक्षाका जुन विषयहरू छन् अब त्यतातिर पनि त्यो ध्यान गइरहेको छैन। अहिले अब यो यो डिजिटल जुन हाम्रो चाहिँ चाहिँ कतिपय डिजिटलसँग सम्बन्धित त्यो सामाजिक सञ्जाल लगायतका जुन विषयहरू छन् तिनीहरूले समाजमा एक किसिमको हिंसा भड्काउने, अशान्ति सिर्जना गर्ने, द्वन्द्व सिर्जना गर्ने त्यस्तो खालको स्थिति पनि देखिन्छ, ती कुराहरूलाई पनि सम्बोधन गर्ने कुरा यो तथा कार्यक्रममा मैले देखिन्छ।
त्यसो भए अब सरकारले जसरी
यसमा आउँदै नआएको भन्ने कुरो होइन, आएका छन् कतिपय विषयहरू तर चाहिँ पुगेका छैन।
सरकारले अब जसरी 2048 साल यताकै ठूलो आर्थिक सुधार हुने गरी बजेट ल्याउने र यो रूपान्तरणकारी हुने बताइरहँदा यहाँले उल्लेख गरेको जस्ता जुन खालका नीति तथा कार्यक्रममा समावेश भएका विषयहरू छन् त्यसले चाहिँ त्यो सरकारको धारणा जसरी आएको छ त्यसरी बजेट नआउला कि भन्ने आशंका यहाँहरूले गर्नुभएको होइन?
सरकारको धारणा पनि प्रष्ट छैन अथवा चाहिँ अब त्यो त्यसको आवश्यकतालाई चाहिँ मूर्त दिने छैन, अब त्यो अनुसार पनि यो चाहिँ नहोला कि भन्ने पनि छ।
अब बजेटको आकार हेर्दा करिब 19 खर्बको हाराहारीमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने देखिन्छ। अब यो सन्दर्भमा स्रोतको सुनिश्चितता चुनौतीपूर्ण देखिन्छ भन्ने सरकारी अधिकारीहरूको धारणा पनि आइरहेको छ। अब यो स्रोतको सन्दर्भमा यहाँको धारणा के छ? अब राष्ट्रिय योजना आयोगको नेतृत्वमा पनि यहाँ रहनुभयो, अब पछिल्लो समय हेर्दा जुन करको जुन खालको लक्ष्य लिएको छ त्यो पूरा नहुने, सँगै अब वैदेशिक सहायता पनि त्यति नआइरहेको सन्दर्भमा सरकारले जुन खालको बजेट ल्याउँदैछ त्यसमा चाहिँ स्रोतको सुनिश्चितता कसरी गर्न सक्छ?
मैले यो चाहिँ यो विनियोजन विधेयक भए हुनाले गर्दा मैले स्रोतको कुरा त्यति कुरा नगरे हो। स्रोतको बारेमा त केही प्रश्नै छैन, बोलेको पनि छैन यसमा। अब यहाँ राजस्व प्रणालीमा गर्नुपर्ने सुधारहरूका बारेमा छैन, अब राजस्व प्रणालीमा पनि हाम्रो मूलत अप्रत्यक्ष करमा आधारित त्यो व्याप्त भन्सारमा आधारित राजस्व प्रणाली छ। अब त्यसमा धेरै विकृतिहरू छन्, सारमा पनि विकृति छ, त्यही भन्सारको विकृतिले राज भ्याटमा पनि असर पारेको देखिन्छ र भ्याट पनि पूर्ण रूपमा हाम्रो उठ्न सकिरहेको छैन। स्पेस छ तर चाहिँ त्यो सबूत रूपमा उठिरहेको छैन। अब त्यो खर्च कटौतीका विषयहरू पनि यसमा चाहिँ परेको मैले देखिनँ। बेरुजुक फर्सेट गरेर राजस्व अलिकता चाहिँ केही ल्याउन सकिन्थ्यो होला, त्यो पनि त्यति धेरै तर पनि त्यस्तो ध्यान देखिनँ। अब अनुदानका विषय त त्यसै पनि घटी हुँदै गइरहेको छ, अब त्यसमा पनि त्यही धेरै छैन। र ऋण व्यवस्थापनकै सन्दर्भमा पनि ऋणको यही बिचमा पनि अब ऋण त थुप्रै बढेको छ, तर त्यहाँ जिडिपीको हिसाबले 3-4% सार्वजनिक ऋण त अहिल्यै बढिरहेको स्थिति चाहिँ देखिन्छ केही सरकार आइकन पनि। तर भविष्यमा अब कसरी जाने, ऋण लिएर ऋण तिर्ने डेट ट्र्यापमा हामी पर्छौँ कि भन्ने अहिले डर आइरहेको छ, त्यसको बारेमा पनि यसले केही न केही त बोल्नु पर्थ्यो जस्तो लाग्छ मलाई। बजेटले पनि बोल्नुपर्छ, यो बजेटको प्रारूप अब जाने बाटो यो है भनेर भन्ने भए हुनाले गर्दा यसले नि अरे बोल्दा राम्रो हुन्थ्यो। यी विषयहरू छैन, स्रोतको बारेमा मूर्तता छैन। अब गर्ने भनेको कुरो जे गर्ने भनेको चाहिँ खास गरी पूर्वाधारहरू छिटो सिद्ध्याउने हिसाबले जाने भनिएको छ, यो त जायजै कुरा हो, एकदम ठिक कुरा हो। छिटो सिद्ध्याउनु पर्ने, तर छिटो सिद्ध्याउने सन्दर्भमा विभिन्न समस्याहरू मध्ये एउटा मूल समस्या चाहिँ साधन र स्रोतको विनियोजन हो। पर्याप्त मात्रामा हामीले विनियोजन गर्न सक्दैनौँ, अनि कर्मचारीलाई तलब पनि दिन पुग्ने राजस्व नभएको कारणले गर्दा अर्थ मन्त्रालय स्वयंले पनि त्यो त्यो विकास बजेटको लागि अथवा पुँजीगत खर्चको लागि छुट्याएको रकम त्यसैमा पनि अलिकता तान्ने स्थिति चाहिँ यो प्रवृत्ति हामीले हिजो अस्तिदेखि देखेका छौँ। अनेक अनेक बाहना बनाएर त्यसलाई चाहिँ सकेसम्म कम गर्ने, खुला रूपमा उनीहरूलाई नछोड्ने त्यस्तो खालको त्यो पनि हामीले देखेका छौँ। त्यो पाटोतिर अन्त विकास प्रशासनमा रहेका अरू समस्याहरूका सन्दर्भमा पनि पर्याप्त चर्चा भएको जस्तो मलाई लाग्दैन।
अब अर्थतन्त्रको एउटा खम्बा निजी क्षेत्र, निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन र सरकारले जुन खालको निजी क्षेत्रलाई मुख्य साझेदार मानेर अघि बढ्ने प्रतिबद्धता त व्यक्त गरेको छ, तथापि अब निजी क्षेत्रको मनोबल कसरी बढाउन सकिएला, यहाँको सुझाव कस्तो छ?
होइन, त्यो अघि पनि भने मैले निजी क्षेत्र मैत्री ल्याउने भन्नुभएको छ भन्नलाई, त्यो उहाँहरूले चाहिँ त्यो स्थिति पत्र सार्वजनिक गर्दाखेरि निजी क्षेत्रलाई जति जोड दिनुभएको थियो त्योभन्दा कम जोड नीति तथा कार्यक्रममा भयो। अब नीति तथा कार्यक्रम भन्दा पनि यसमा चाहिँ यसो चर्चा मात्रै गरिएको मैले देख्छु। अब अहिलेको मूल समस्या निजी क्षेत्रको मनोबल बढाउने कुरो रहेको छ, तर निजी क्षेत्र चाहिँ एकदम आतंकित छ भन्ने चाहिँ म ठान्दछु। त्यही कारणले गर्दा सेयर बजारले पनि उपयुक्त रेस्पोन्स दिन गइरहेको स्थिति छैन, ब्याङ्कमा पैसा थुप्रिएको छ तर लगानी गर्ने मान्छेहरू छैनन्, ब्याज दर घटेर चाहिँ त्यही 2-3% आइसक्यो, अब ब्याङ्किङ क्षेत्रका मान्छेहरू पनि धरपकड भइराखेको छ, यसमा पनि सरकारको ध्यान जाँदैन कि? अब चाहिँ सरकारले एउटा काम गर्छ, अदालतले अर्को चाहिँ निर्णय गरिरहेको हामीले देखेका छौँ। अब त्यसको मूल कारण भनेको चाहिँ विधान विधि अनुसार सरकारले काम गरिरहेको छैन भन्ने कुरो देखिन्छ। यी समग्र कुराहरूले निजी क्षेत्रको मनोबल अत्यन्त खस्केको स्थिति छ, निजी क्षेत्र वेट एन्ड सीको स्थितिमा छ र अझ मानिसहरूको भनाइ अनुसार त अब नेपालमा लगानी गर्न सकिँदैन, विदेशमा लैजानुपर्छ पैसा भन्ने खालको चाहिँ सोच भएर क्यापिटल फ्लाइट पनि अलिअलि हुन थालेको छ भन्ने पनि कुरा आइरहेको छ। यी सबैतिर चाहिँ ध्यान दिनुपर्ने आवश्यकता छ, तर यसमा त्यसमा कम चर्चा भएको जस्तो मैले ठानेको छु।
हुन्छ त डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद, समग्र श्रोतालाई मेरो नमस्कार।
हजुर, हामी कुराकानी गर्दै थियौं नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कौडेल, विशेष गरी सरकारको नीति तथा कार्यक्रम संसद संघीय संसदको दुवै सदनबाट पास भइसकेको छ र आगामी जेठ 15 गते बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा सरकार जुटिरहेका बेला विभिन्न क्षेत्रबाट बजेटमा समावेश गर्नुपर्ने विषयहरूका सन्दर्भमा धारणाहरू आइरहेका छन्। निजी क्षेत्रले निजी क्षेत्रको मनोबल उच्च बनाउन बजेटमा चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भ उठाइरहेको छ। कर प्रणाली समय सापेक्ष र व्यवसाय मैत्री बनाउनुपर्ने निजी क्षेत्रले आवाज उठाउँदै आएको छ भने सरकारले निजी क्षेत्रलाई सँगै लिएर जाने र त्यो परिस्थिति चाहिँ आगामी बजेटले ल्याउने धारणा सरकारका तर्फबाट आइरहेको छ। यसै सन्दर्भमा एउटा प्रतिपक्षी दल नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कौडेलसँग यिनै विषयमा आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा फेरि कुराकानी गर्न हामी आउनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।